रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म टीकाराम सुनार। शुरूमा प्रमुख समाचार। सरकार र थारू कल्याणकारिणी सभाबीच दोस्रो चरणको वार्ता, टीकापुर घटनामा संलग्न व्यक्तिहरूको मुद्दा फिर्ता लिने प्रक्रिया बारे छलफल। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश द्वय डाक्टर कुमार चुडाल र नहकुल सुवेदीको सुनवाई आगामी वैशाख 3 गते गर्ने। चीनले अनुदानमा प्रदान गरेको कोरोना भाइरस विरूद्धको खोप यही चैत्र 25 गतेदेखि लगाउने सरकारको निर्णय र इण्डोनेसियाको फ्लोर्स टापुमा बाढ़ी पहिरोका कारण कम्तीमा 44 जनाको मृत्यु। सरकार र थारू कल्याणकारिणी सभाको वार्ता टोलीबीच आज दोस्रो चरणको वार्ता भएको छ। गृह मन्त्रालयमा भएको वार्तामा थारू कल्याणकारिणी संघर्ष समितिका मागहरूमाथि छलफल भएको र वार्ता सकारात्मक रहेको सरकारी वार्ता टोलीका सदस्य भगवती चौधरीले जानकारी दिनुभयो। आजको वार्तामा टीकापुर घटनामा संलग्न व्यक्तिहरूको मुद्दा फिर्ता लिने प्रक्रियाका बारेमा छलफल केन्द्रित भएको वार्ता टोली सदस्य चौधरीले बताउनुभयो।
पहिलेको 19 बुधे मागलाई उहाँहरू संश्लेषण गरेर 11 बुधे गर्नुभएको थियो। त्यो 11 बुधेमा लगभग अब राज्यबाट सरकारले गर्न सक्ने कुराहरूलाई चाहिँ सकारात्मक रूपमा गर्न सकिने, जस्तो टीकापुर घटनामा अब फरार रहेका, अरू बन्दीमा रहेका रेशम चौधरी लगायत 7 जना र कसैलाई चाहिँ त्यहाँ जिल्ला अदालत र उच्च अदालतले उहाँहरूलाई जुन फैसला सुनाएको र आधार रिहाई गरिदिएको तिस्ताहरूलाई सबैलाई चाहिँ कानून बमोजिम यो त्यसैलाई चाहिँ खारिज यो राजनीतिक मुद्दा हो भनेर त्यो कानूनले दिने नदिने त्यो बाहेका अन्यलाई चाहिँ अब सकारात्मकै रहेका छन्।
वार्ता टोली सदस्य चौधरीले अर्को चरणको वार्ता पर्सि मंगलबार बस्ने जानकारी दिनुभयो। सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई र पूर्व सांसद भगवती चौधरी सहितको वार्ता टोली गठन गरेको थियो। यसअघि चैत्र 17 गते दुई पक्ष बीचको वार्तामा समितिले 11 बुधे माग पेश गरेको थियो। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश द्वय डाक्टर कुमार चुडाल र नहकुल सुवेदी विरूद्ध परेका उजुरीबारे उजुरीकर्तासँग छलफल गरेको छ। सिंहदरबारमा आज बसेको सुनवाई समितिको बैठकमा प्रस्तावित न्यायाधीश डाक्टर चुडाल र सुवेदी विरूद्ध परेका उजुरीमा उजुरीकर्तासँग छलफल भएको हो। समितिमा दुई गोप्य सहित 7 उजुरी परेको र 4 उजुरीकर्तासँग आज छलफल भएको समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिनुभयो। समितिले न्याय परिषदबाट सिफारिश भएका सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश द्वय डाक्टर कुमार चुडाल र नहकुल सुवेदीको आगामी वैशाख 3 गते संसदीय सुनवाई गर्ने जनाएको छ। समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य चयन हुनुभएकी जानकी देवी रामले आज शपथ लिनुभएको छ। सिंहदरबार स्थित संसद सचिवालयमा सभामुख अग्निप्रसाद सापकोटाले उहाँलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित तत्कालीन नेकपा एमालेकी सांसद सानु शिवाको गत असोज 28 गते निधन भएपछि उहाँको ठाउँमा जानकी देवी राम प्रतिनिधि सभा सदस्य चयन हुनुभएको हो। सरकारले चीनद्वारा अनुदान प्राप्त कोरोना भाइरस विरूद्धको खोप यही चैत्र 25 गतेदेखि लगाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले चीनद्वारा प्राप्त भेरोसेल खोप यही 25 गतेदेखि काठमाडौँस्थित तोकिएका अस्पतालहरूमा लगाउने निर्णय भएको जानकारी दिनुभयो।
मित्र राष्ट्र चीन सरकारबाट प्राप्त भेरोसेल खोप केही 2077 साल चैत 25 गतेबाट काठमाडौँका तोकिएका अस्पतालमा दिने प्रबन्ध मिलाइएको छ। त्यसमा अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, चीन सरकारको छात्रवृत्तिमा चीनमा पढ्ने विद्यार्थीहरू, हिमालय पार व्यापारमा संलग्न व्यक्तिहरू र चीनमा अध्ययनमा जानको लागि तयारी गरिरहेका व्यक्तिहरूले लगाउन सक्नुहुन्छ।
प्रवक्ता प्राध्यापक डाक्टर गौतमले खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, चीन सरकारको छात्रवृत्तिमा पढ्ने विद्यार्थी, हिमालय व्यापारमा संलग्न र चीनमा अध्ययनको तयारीमा रहेका व्यक्तिहरूलाई लगाइने निर्णय भएको जानकारी दिनुभयो। यसैबीच पछिल्लो 24 घण्टामा 3456 नमूनाको परीक्षण गर्दा नेपालमा थप 76 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 2,77,944 पुगेको छ। आज 117 जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोना मुक्त हुनेको संख्या 2,73,240 पुगेको छ। हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या 98.3% पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गैर आवासीय नेपाली संघले कोविड 19 का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब 1,70,000 नेपालीलाई राहत प्रदान गरेको जनाएको छ। कोविड 19 महामारीपछि संघको पहलमा 50 देशका 300 बढ़ी शहरमा रहेका नेपाली श्रमिक मध्ये घर फिर्तीका लागि 324 जनाको पीसीआर परीक्षण तथा 217 जनालाई आंशिक हवाई टिकटको व्यवस्था गरिएको जनाइएको छ। रोजगारी गुमाएका, सामान्य गल्तीका कारणले स्वदेश फर्कन बाध्य बनाइएका, महिला, अपाङ्गता भएका, बिरामी, विशेष आवश्यकता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय निकायबाट प्राप्त सहयोग खर्चिएको संघले जनाएको छ। धनकुटा नगरपालिका वडा नम्बर 7 चुलीवन सामुदायिक वनमा डढेलो लागेको छ। डढेलोले वन छेउमा रहेको धनबहादुर पौडेलको घर र एक गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक रोहित शर्माले जानकारी दिनुभयो। डढेलोले कुनै मानवीय क्षति भने नभएको तर केही पशु चौपाया जलेर मरेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो। चुलीवन सामुदायिक वनको लगभग 4-5 हेक्टर वन जलेर नष्ट भएको जिल्ला वन कार्यालय धनकुटाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो। त्यस्तै धनकुटाकै शहीद भूमि गाउँपालिका वडा नम्बर 1 लागेको डढेलोले आज 2 घर जलेर नष्ट भएका छन्। त्रिवेणी सामुदायिक वनमा हिजोदेखि लागेको डढेलोको कारण नरबहादुर बोगटी र उहाँका छोरा राजबहादुर बोगटीको घर पूर्ण रूपमा जलेको वडा नम्बर 1 वडा सदस्य सोमबहादुर राणा मगरले जानकारी दिनुभयो। आगलागीका कारण बुवा छोराकै गोठ, बाख्राको खोर र 4 बाख्रा समेत जलेको उहाँले बताउनुभयो। त्रिवेणी सामुदायिक वनदेखि शुरू भएको डढेलो अहिले खैरेनी सामुदायिक वनको बीच भागमा पुगिसकेको छ। डढेलो नियन्त्रणका लागि स्थानीय सहित प्रहरीले प्रयास जारी राखे पनि हावाहुरीको कारण नियन्त्रणमा आउन सकेको छैन। दक्षिण कोरियामा बसोबास गर्ने नेपाली लगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा भिसा थप नहुने भएको छ। कोरियाको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै कोरिया स्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो। सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्य रूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ। आगामी वैशाख 26 गतेदेखि शुरू हुने 12 राष्ट्रिय जनगणनाका लागि आवश्यक तयारी तीव्र पारिएको छ। अछाम जिल्लामा राष्ट्रिय जनगणना कार्यालय स्थापना गरी गणक एवं सुपरिवेक्षकहरूका लागि तालिम समेत सञ्चालन भइरहेको छ। अछामबाट संवाददाता टेकराज भण्डारीको रिपोर्ट।
जनगणना सञ्चालनको लागि आवश्यक पर्ने सरसामग्रीहरू जिल्ला कार्यालयमा आइपुगिसकेको छ। विभिन्न प्रशिक्षक तालिमदेखि पछि हुने तालिमको तयारीको काम पनि तीव्र रूपमा गरिरहेका छौँ।
अछाम जिल्लामा भइरहेका कामबारे जानकारी दिनुहुँदै राष्ट्रिय जनगणना कार्यालय अछामका जनगणना अधिकारी प्रकाश विष्ट, चैत्र 1 अछाम जिल्लामा राष्ट्रिय जनगणना कार्यालय स्थापना गरी जिल्ला तहमा काम शुरू भइरहेको छ। राष्ट्रिय जनगणनाको 12 श्रृंखला 2078 जेठ 25 गतेदेखि असार 8 गतेसम्म देशभर सञ्चालन हुन गइरहेको छ। मेरो गणना मेरो सहभागिता भन्ने नाराका साथ शुरू हुन गइरहेको राष्ट्रिय जनगणनामा सबैले आआफ्नो वास्तविक तथ्याङ्क संकलन हुनुपर्ने अपेक्षा गरिरहेका छन्। जिल्ला अपाङ्ग उत्थान समूह अछामका अध्यक्ष जंग विक अपाङ्गता भएका व्यक्तिहरूको सही र विस्तृत विवरण समावेश गर्नुपर्ने बताउनुहुन्छ। उहाँको माग अनुसार अपाङ्गता भएका व्यक्तिहरूको विस्तृत विवरण यो पटक जनगणनाले दिन्छ त पुनः राष्ट्रिय जनगणना कार्यालय अछामका जनगणना अधिकारी विष्ट।
यसपालिको जनगणनामा अपाङ्गताका विषयवस्तुलाई तालिममा नै एकदमै फोकस गरेर गणक र सुपरिवेक्षकलाई पढाइन्छ। पक्कै पनि यो जनगणना विश्वसनीय र सत्य आउँदैछ भन्ने विश्वास हामीले लिएका छौँ।
नेपालको संविधान 2072 जारी भएपछि संघीय प्रणालीको पहिलो गणनाका रूपमा यो कार्य हुँदैछ। यो पटक कागजी प्रश्नावली, ट्याब्लेट तथा ई सेन्सस मार्फत तथ्याङ्क संकलन गरिनेछ। जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर बहादुर कुँवर
अहिले माथिबाटै नियुक्ति गरेर जनयोग्यता पुगेका भइएको छ। स्थानीय तहमा र वडा स्तरमा वडा अध्यक्षको जुन चाहिँ समिति छन् र हामीले आफ्नो तर्फबाट उहाँलाई सहयोग गर्यो भने स्पष्टता हुनेछ।
यो पटक घर तथा घर परिवार सूचीकरण लगत सम्बन्धीका 25 प्रश्न, मुख्य प्रश्नावलीका रूपमा 55 प्रश्न तथा वडा स्तरीय सामुदायिक प्रश्नावली रहेका छन्। जनगणनाका लागि सोधिएका प्रश्नहरू गोप्य रहने ग्यारेन्टी गरिएको छ। अछाम जिल्लामा आउँदो वैशाख 1 गतेदेखि साफे बगर, मंगलसेन, विनायक र तुर्माखाँदमा स्थानीय जनगणना कार्यालय समेत स्थापना गरिनेछन्। सबैको सहयोगबाट यसलाई सफल पार्नुपर्ने प्रमुख जिल्ला अधिकारी एवं जिल्ला जनगणना समन्वय समिति संयोजक रुद्र बहादुर मल्लको अनुरोध छ।
गणकहरूले र पर्यवेक्षकहरूले जुन हिसाबले घर परिवारमा गएर तथ्याङ्क लिन खोज्नुहुन्छ त्यो सन्दर्भमा यहाँहरूले सत्य तथ्य कुनै पनि कुराहरू नलुकाइकन भनिदिनुपर्छ।
जनगणनालाई प्रभावकारी रूपमा सफल पार्न हामी सबैको भूमिका छ। टेकराज भण्डारी, रेडियो नेपाल, अछाम।
नेपाल टेलिकमको 4G LTE मोबाइल सेट सम्बन्धी सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE व्यान 3 1800 मेगाहर्जका साथसाथै व्यान 20 800 मेगाहर्ज र VOLTE समेत सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब बाँकी समाचार। कर्णाली प्रदेशमा नेकपा एमालेको सरकार बनाउने प्रक्रिया शुरू भएको छ। एमाले कर्णाली प्रदेश सभा संसदीय दलको आज बसेको बैठकले साविक नेकपा विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड माधव पक्षमा विभाजित सांसदहरू एमाले व्युतीयसँगै पहिलो पटक एकै बैठकमा सहभागी भएपछि नयाँ सरकार बनाउने प्रक्रिया शुरू भएको हो। संसदीय दलका नेता एमलाल कण्डेल र प्रदेशका अर्थमन्त्री प्रकाश ज्वाला अलग अलग गुटको नेतृत्व गर्दै आए पनि संस्थापन पक्षका नेताहरूले बोलाएको बैठकमा नेता माधव नेपाल पक्षका सबै सांसद सहभागी हुनुभएको थियो। 20 सदस्यीय प्रदेशसभा संसदीय दलमा सभामुख बाहेक 19 सदस्य बैठकमा सहभागी रहेको एमाले कर्णाली प्रदेश सह इन्चार्ज समेत रहनुभएका प्रमुख सचेतक गुलाबजंग शाहले बताउनुभयो। उहाँले एमालेको नेतृत्वको एकल सरकार गठनबारे आजको बैठकमा छलफल भएको जानकारी दिनुभयो। बैठकमा सरकारमा सहभागी एमाले पक्षका मन्त्रीहरूले केही दिनमै राजीनामा दिने प्रतिबद्धता जनाउनु भएको उहाँको भनाई थियो। यसअघि संसदीय दलका नेता कण्डेलले मुख्यमन्त्री महेन्द्र बहादुर शाही नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेको जानकारी प्रदेश प्रमुखलाई दिइसक्नु भएको छ। बागमती प्रदेश स्तरीय भूपू सैनिक सम्मेलन 2077 सम्पन्न भएको छ। सम्मेलन समापन समारोहमा प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरूलाई जीवन्त राख्नुपर्ने बताउनुभयो। प्रधान सेनापति थापाले अवकाश प्राप्त गरिसकेपछि पुनः रोजगारीको लागि विदेशिने अवस्थाको अन्त्य गरी स्वदेशमा नै स्वरोजगारीका अवसरहरू सृजनाका लागि नेपाली सेनाले प्रयास गर्दै आएको बताउनुभयो। मकवानपुरको हेटौडामा आयोजित सम्मेलनमा बागमती देशका 8 जिल्लाका 7,436 नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो। चिनिया नागरिकलाई लुटपाट गरेको आरोपमा 4 प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फूलकाजी तामाङ, सोहीठाउँका अमीर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन्। उनीहरूमाथि 20 लाख रूपियाँ नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ। उनीहरूले यही चैत्र 16 काठमाडौँको ठमेलमा चिनिया नागरिक 34 योङ छियोङको कोठामा प्रवेश गरी मुकुण्डो लगाएर लुटपाट गरेको प्रहरीले जनाएको छ। चन्द्रगिरी नगरपालिका 2 नागडुङ्गाबाट स्रोत नखुलेको 43 लाख रूपियाँ सहित दाङ तुलसीपुर उपमहानगरपालिका 5 बस्ने 37 सन्दीप कौशललाई आज बिहान प्रहरीले पक्राउ गरेको छ। तुलसीपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले जाँच गर्ने क्रममा कार्टुनभित्र 1,000 दरका नोट, 3,900 थान र 500 दरका नोट, 800 थान सहित उनलाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अग्रज साहित्यकार तथा साहित्यिक पत्रकार नगेन्द्र राज शर्मालाई आज काठमाडौँमा अभिनन्दन गरिएको छ। साहित्यिक पत्रकारिताका साथै साहित्य क्षेत्रमा उहाँले पुर्याउनु भएको योगदानको स्मरण गर्दै 84 वर्ष प्रवेशको अवसरमा उहाँलाई आज अभिनन्दन गरिएको हो। वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीले उहाँलाई दोसल्ला ओढाएर सम्मान गर्नुहुँदै कालजयी र दीर्घजीवीको शुभकामना व्यक्त गर्नुभयो। नगेन्द्र राज शर्मा अभिनन्दन समारोह समितिको आयोजनामा भएको कार्यक्रममा उहाँलाई झण्डै 50 भन्दा बढ़ी संघ संस्थाले अभिनन्दन पत्रका साथ सम्मान गरेका थिए। उदयपुरको चौदण्डीगढ़ी नगरपालिका 10 इकराहामा आज एक स्कूल बसको ठक्करबाट स्थानीय 62 वर्षीय जगनारायण श्रेष्ठको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार उदयपुरको त्रियुगा पब्लिक बोर्डिङ स्कूलको बसले इकराहा स्थित मदन भण्डारी मार्ग खण्डमा बाटो काट्दै गर्दा ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमा नै मृत्यु भएको हो। अब केही अन्तर्राष्ट्रिय समाचार। इण्डोनेसियाको फ्लोर्स टापुमा भीषण बाढ़ी र पहिरो जाँदा कम्तीमा 44 जनाको मृत्यु भएको छ। बाढ़ी र पहिरोका कारण टापुको पूर्वी भेग पूर्ण रूपमा ध्वस्त भएको बताइएको छ। आज बिहान गएको बाढ़ी र पहिरोमा परि अन्य धेरै मानिस हराइरहेका र उनीहरूको खोजी कार्य भइरहेको अधिकारीहरूले बताएका छन्। भारतको छत्तीसगढ़ राज्य स्थित बीजापुरको जंगलमा माओवादी र सुरक्षाकर्मी बीच हिजो भएको भिडन्तमा मृत्यु हुनेको संख्या 22 पुगेको छ। विद्रोही विरूद्धको कार्यवाहीपछि फर्किँदै गरेका सुरक्षा फौजमाथि माओवादीले थापेको धरापमा परि 22 सुरक्षाकर्मीको मृत्यु भएको हो। माओवादी र सुरक्षाकर्मी बीच करिब 4 घण्टा भिडन्त भएको थियो। अब आर्थिक समाचार।
आइतबार नेपाली शेयर बजारको परिसूचक नेप्सेले अहिलेसम्मकै उच्च रेकर्ड निर्माण गरेको छ। आइतबार नेप्से परिसूचकले उच्च भोल्युम सहित नयाँ अल टाइम हाई रेकर्ड निर्माण गरेको हो। यस दिन नेप्से परिसूचक 25.71 अंकले बढेर 2657.61 बिन्दुमा पुगेको छ। यो बिन्दु हालसम्मकै उच्च बिन्दु हो। यसअघि नेप्सेले गत फागुन 9 गते अल टाइम हाई रेकर्ड निर्माण गरेको थियो। त्यस दिन नेप्से परिसूचक 2640.35 बिन्दुमा पुगेको थियो। नेप्सेको वृद्धिलाई यस दिन कारोबार रकमले पनि साथ दिएकोले लगानीकर्ताहरू उत्साहित भएका छन्। कारोबार रकम सहितको परिसूचक वृद्धिलाई बलियो वृद्धिको रूपमा लिइन्छ। आइतबार नेप्सेमा 212 कम्पनीहरूका 89,860 पटकको कारोबारहरूमा 9,68,58,000 रूपियाँ बराबरका 1,81,73,000 किता सेयरहरू किनबेच भएका छन्। यस दिन विभिन्न 7 कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल उद्योग वाणिज्य महासंघ र डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपाल बीच लघु घरेलु साना तथा मझौला उद्यमहरूको वित्तीय कर्जा लगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले आइतबार समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुवै संस्था बीच भएको समझदारी अनुसार एसोसिएशनका सदस्य विकास बैंकहरूलाई लघु घरेलु साना तथा मझौला उद्योगहरूको माग अनुसार सरल एवं सहज रूपमा कर्जा प्रवाह गर्न सहजीकरण गर्ने, व्यवसायहरूलाई कर्जा शिक्षा बचत र लगानीका फाइदा, कर्जा प्रक्रिया, कर तथा बजार व्यवस्थापन सम्बन्धी जानकारी दिन कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ। त्यसै गरी उत्पादनमूलक व्यवसाय र रोजगारी सृजना गर्ने व्यवसायको प्रवर्धनका लागि सहयोग पुग्ने किसिमका कार्यक्रम सञ्चालन गर्ने, महिला उद्यमी कर्जा, लघु घरेलु साना तथा मझौला उद्योगहरूलाई प्रवाह गरिने कर्जाहरूलाई प्राथमिकतामा राखी प्रविधि मैत्री बनाउने र त्यसका लागि उचित तालिमको व्यवस्था मिलाउने समेत समझदारी भएको छ। गोल्छा ग्रुपले 2 मेगावाट क्षमताको सौर्य ऊर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए पावर पर्चेज एग्रीमेन्टमा हस्ताक्षर गरेको छ। सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्र देव साक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गर्नुभयो। नागरिक लगानी कोषले गत आर्थिक वर्षको मुनाफाबाट शेयर धनीहरूलाई लाभांश दिने प्रस्ताव गरेको छ। कोष सञ्चालक समितिको चैत 21 गते बसेको बैठकले शेयर धनीलाई आर्थिक वर्ष 2076-77 मुनाफाबाट 9% अर्थात 27 करोड़ रूपियाँ बराबरको बोनस र कर सहित 8.89% अर्थात 26,86,00,000 रूपियाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
उहाँ हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम। आगामी 24 घण्टामा देशका पहाड़ी भूभागमा आंशिकदेखि सामान्य बदली रही भोलि सुदूरपश्चिम कर्णाली र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस, न्यूनतम 13.7 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम तापक्रम 27.2 डिग्री सेल्सियस, न्यूनतम 9 डिग्री सेल्सियस। पोखराको अधिकतम तापक्रम 29.7 डिग्री सेल्सियस, न्यूनतम 13.2। वीरेन्द्रनगरको अधिकतम तापक्रम 31.74 डिग्री सेल्सियस, न्यूनतम 12 डिग्री सेल्सियस। र दिपायलको अधिकतम तापक्रम 32.1 डिग्री सेल्सियस, न्यूनतम 10.3 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। सरकार र थारू कल्याणकारिणी सभाबीच दोस्रो चरणको वार्ता, टीकापुर घटनामा संलग्न व्यक्तिहरूको मुद्दा फिर्ता लिने प्रक्रियाबारे छलफल। संसदीय सुनवाई समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश द्वय डाक्टर कुमार चुडाल र नहकुल सुवेदीको सुनवाई आगामी वैशाख 3 गते गर्ने। चीनले अनुदानमा प्रदान गरेको कोरोना भाइरस विरूद्धको खोप यही चैत्र 25 गतेदेखि लगाउने सरकारको निर्णय र इण्डोनेसियाको फ्लोर्स टापुमा बाढ़ी पहिरोका कारण कम्ती 44 जनाको मृत्यु। हौस् त, साँझ 7 बजेको समाचार सकियो। हाम्रो अर्को समाचार 8 बजे अंग्रेजीमा प्रसारण हुनेछ। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।